यो रेडियो नेपाल हो। अवस्ट्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन। देशलाई निकास दिन आगामी निर्वाचनमा सक्रियतापूर्वक भाग लिन प्रधानमन्त्रीको सबैमा आग्रह। फागुन 21 हुने निर्वाचनका लागि भोलिसम्म सबै मतपत्रका छपाई सम्पन्न हुने जनक शिक्षा सामग्री लिमिटेडद्वारा जानकारी। महाशिवरात्रीलाई लक्षित गर्दै पशुपतिनाथ क्षेत्रको सबै तयारी अन्तिम चरणमा। र संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीलाई 2/3 भन्दा बढ़ीको बहुमत।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो गृहमन्त्री सहित चारवटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले निर्वाचनका लागि आवश्यक स्रोत साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो। लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचन नै भएकाले मुलुकको वर्तमान अवस्थालाई निकास दिन र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने राष्ट्रपति पौडेलले विश्वास पनि व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गर्नुभएको छ। ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तर्क्रिया गर्दै हिजो उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रधानमन्त्री कार्कीले ताप्लेजुङ जिल्लामा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभयो। हिजो ताप्लेजुङ पुग्नुभएका प्रधानमन्त्री कार्कीले फागुन 21 गतेको निर्वाचन भयरहित, शान्तिपूर्ण, निष्पक्ष र धाँधली रहित ढंगबाट सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकायलाई निर्देशन दिनुभयो। जिल्ला सुरक्षा समिति र निर्वाचनमा खटिएका कर्मचारीहरूसँगको छलफलपछि प्रधानमन्त्री कार्कीले हिमाली र पहाड़ी जिल्लाको अवस्था समान खालको भएकाले मतदाताले कुनै पनि किसिमको डर, दबाव वा प्रभाव बिना मतदान गर्न सक्ने वातावरण सृजना गर्न विशेष निर्देशन दिनुभएको छ। विकट हिमाली भेगका मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो। ताप्लेजुङ जिल्लामा 80 मतदान स्थल मध्ये 28 अति संवेदनशील, 25 संवेदनशील र 27 सामान्य सूचीमा राखिएको छ। गृहमन्त्री ओमप्रकाश अरियालले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति, सुव्यवस्था लगायतका विषयमा मन्त्रालयका तर्फबाट कुनै कमी नरहने बताउनु भएको छ। गृहमन्त्री अरियालले शान्ति, सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका, राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलका क्रममा उक्त कुरा बताउनु भएको हो। स्थानीय जनप्रतिनिधि स्थानीय तहको अभिभावक भएको बताउँदै उहाँले स्थानीय तहका पदाधिकारी संघको समन्वयलाई महत्व दिएर मन्त्रालय अघि बढ़िरहेको बताउनुभयो। त्यस्तै स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको मन्त्री अरियालले बताउनुभयो। गृह मन्त्रालयले गत माघ 15 गते ओडा तहमा रहेका राजनैतिक व्यक्ति पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा अपनत्व र जवाफदेही समेत अभिवृद्धि गर्ने गरी संयन्त्र गठन गरेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोलिसम्म सबै मतपत्रको छपाई सम्पन्न हुने भएको छ। कुल 2,03,00,000 मतपत्र छपाई गर्नुपर्नेमा 1,73,00,000 मतपत्र छपाई सम्पन्न भएको र भोलिसम्म सबै छपाई सम्पन्न हुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो। केन्द्रका अनुसार कर्णाली प्रदेशका सल्यान, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी सकिएको छ। 58 जिल्लाका 124 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएर ढुवानी भइरहेको जनाइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाकाको सुरक्षा व्यवस्था मजबूत पारिएको छ। भारतसँग सिमाना जोड़िएका सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लास्थित नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप सुदृढ़ पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको एक रिपोर्ट।
भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला जिल्ला स्थित नेपाल भारत सीमा नाकामा निर्वाचन सुरक्षालाई लक्षित गरी सुरक्षा व्यवस्था थप मजबूत पारिएको छ। यति बेला सबै नाकामा सुरक्षा फौज तैनात गरिएको छ भने सुरक्षा जोखिम देखिएका सीमा क्षेत्रमा सुरक्षा गस्ती बढ़ाइएको छ। भारतसँगको खुला सिमानाका कारण निर्वाचन सुरक्षा जोखिम हुन सक्ने आकलन गरी प्रहरीले पश्चिमी नाका गड्डा चौकी तथा कैलालीको त्रिनगर, गौरीफण्डा, खोक्रौडा लगायतका नाकामा उच्च सुरक्षा सतर्क अपनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणा निर्वाचन सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा नाकामा सुरक्षा व्यवस्था मजबूत पारिएको र नाकामा तालिम प्राप्त कुकुर मार्फत चेक जाँचको व्यवस्था गरिएको बताउनुहुन्छ।
निर्वाचन समयमा हुन सक्ने चुनौतीहरूलाई मध्यनजर राखेर हामीले मोबाइल गस्तीहरू, रिजर्भ फोर्स, युआरडीदेखि लिएर अवैध हतत्या, मदिरा नियन्त्रणदेखि लिएर नाकामा शंकास्पद व्यक्ति वस्तुहरू चाहिँ निगरानी राख्ने, त्यो कुकुरद्वारा चाहिँ बेला बेलामा चेक जाँचको व्यवस्था मिलाएको छौँ र हाइवेदेखि लिएर सिमानाका सबै एरियाहरूमा अपराधी सम्बन्धित सबै ठाउँहरूमा पनि चेक जाँचदेखि लिएर अन्य व्यवस्थालाई मजबुत पार्दै अगाडि बढिरहेका छौँ।
प्रदेशका सबै प्रहरी इकाईलाई निर्वाचन सुरक्षा रणनीतिमा केन्द्रित गरेको प्रहरीले निर्वाचन सुरक्षाका लागि चुनौती देखिएका फरार कैदी बन्दी फिर्ता ल्याउन खोज तलास कार्य भइरहेको जनाएको छ। प्रदेशभित्र फरार रहेका कैदी बन्दीको घर ठेगाना लिएर खोज तलास र निगरानी गर्ने कार्यमा प्रहरी टोली खटिएको डीआईजी राणाको भनाइ छ।
सुदूरपश्चिम प्रदेश मातहतका जिल्लाहरूमा धागे कैदी पनि घर घरमा प्रहरीको तलासको लागि पुगेका छ। त्यसै गरी काठमाडौँ उपत्यका लगायत अरू प्रदेशबाट भागेर घर ठेगाना यहाँ भएको छन्। त्यस्ता व्यक्तिहरूको पनि घर ठेगाना हामीले लिएर तिनीहरूको निगरानी गर्ने र काउन्टर पार्टसँग पनि हामीले समन्वय गरेर अगाडि बढ़ाइराखेका छौँ।
9 जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा निर्वाचन सुरक्षाका लागि 7,500 नेपाल प्रहरी, 15,000 निर्वाचन प्रहरी, 3,500 सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिने उच्च सुरक्षा निकायले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
जनता समाजवादी पार्टी जसपा नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। हिजो सार्वजनिक गरिएको घोषणा पत्रमा सामाजिक न्याय, समावेशिता, समान अवसर र पारदर्शी शासन मार्फत लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य प्रस्तुत गरिएको छ। घोषणा पत्रमा सबै नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ। शिशु कक्षादेखि स्कूल, कलेज र विश्वविद्यालयदेखि उच्च तहसम्म को शिक्षा पूर्ण रूपमा निशुल्क बनाइने पार्टीले जनाएको छ। नेपाललाई नगदरहित कारोबार गर्ने देशको रूपमा रूपान्तरण गर्दै लगिने, सहकारी पीड़ितलाई न्याय दिलाइने तथा 2047 सालदेखि हालसम्मका जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारी र संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिने उल्लेख गरिएको छ। घोषणा पत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ़ने बताउनुभयो। नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रतिज्ञापत्र भोलि सार्वजनिक गर्ने भएको छ। प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भोलि सार्वजनिक गरिने जानकारी दिनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिनुभएको छ। आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनु पर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा हिजो भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आग्रह गर्नुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सत्य तथ्य समाचार सम्प्रेषण गरी मतदातालाई सचेत बनाउन आम संचार माध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। निर्वाचन आयोगले हिजो काठमाण्डुमा आयोजना गरेको निर्वाचन रामसंचार विषयक कार्यशाला गोष्ठीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मुलुकमा शान्ति सुशासन र विकासका लागि निर्वाचन आवश्यक रहेकाले स्वच्छ र निष्पक्ष निर्वाचनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि शुरू भएको संघर्ष उत्पादन र समृद्धिको चरणमा आइपुगेको बताउनु भएको छ। रूकुमको भूमे दुई खाबाङ बगरमा 30 जनयुद्ध दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको लेख गर्नुभयो। संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै संयोजक दाहालले सरकारमा रहँदा एक वर्षभित्र 5,00,000 भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिनुभयो। विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उहाँले अबको युद्ध उत्पादनसँग जोडिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानून न्याय तथा संसदीय मामला मन्त्री अनिल कुमार सिन्हाले प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले संघीय इकाइहरूबीच विधायकीय अन्तर्सम्बन्ध अध्ययन प्रतिवेदन 2082 र बालबालिका सम्बन्धी ऐन 2075 रहेका बाल सहभागिता सम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन 2082 पेश गर्नुभयो। बैठकमा गृहमन्त्री ओमप्रकाश दरियालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। बैठकमा अध्यागमन ऐन 2049 र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन प्रतिवेदन 2082 छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले अध्यागमन सेवा प्रवाहलाई सेवा ग्राही मैत्री बनाउन कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको जानकारी दिनुभयो। यसअघि बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन 2049 र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन 2082 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभामा 6 वर्ष कार्यकाल सम्पन्न गरी फागुन 20 गतेबाट विदा हुन लाग्नुभएका सांसद र प्रादेशिक सरोकारको समयमा सांसदहरूले 21 गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा शान्ति सुरक्षा लगायतको प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले कृषि र खाद्यान्नको भण्डारको रूपमा रहेको मधेस प्रदेशमा कृषि उत्थान गर्ने गरी कृषि अनुसन्धान लगायतका कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले जेएनजी आन्दोलनमा उठेका भ्रष्टाचार न्यूनीकरण सुशासन लगायतका मुद्दाका विषयमा सबै गम्भीर बन्न सक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको 19 अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा गैराती 12 बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गर्नुभएको हो। महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालु मैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा 8 लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब 4,000 साधु सन्तहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। महाशिवरात्रिको दिन भोलि पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिनेछ। घुइँचो नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपतकालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सीसीटीभी क्यामेरा तथा मोबाइल गस्ती बढ़ाइएको छ। पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदल मार्गको व्यवस्था गरिनुका साथै आपतकालीन सवारीका लागि छुट्टा छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको एक रिपोर्ट।
फागुन 3 गते परेको महाशिवरात्रिका अवसरमा आराध्य दिए पशुपतिनाथ मन्दिर परिसर यति बेला मण्डप झैं सिंगारिएको छ। भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण गरिएको शिवरात्रि पर्वलाई लक्षित गरी झिलिमिली बत्ती र फूलमालाले पशुपति परिसर सजाइएको छ। पशुपतिनाथको दर्शन गर्न आउनेहरूका लागि खानेपानीको अस्थायी धारा, ढल, बिजुली र सड़क मर्मत पनि गरिएको छ। पशुपति आउने साधु सन्त र दर्शनार्थी एवं तीर्थयात्रीका लागि आवासका साथै हंस मण्डप र तिलगंगा क्षेत्रमा 112 संस्थाहरूबाट निशुल्क भोजनको व्यवस्था मिलाइएको छ भने ठाउँ ठाउँमा अस्थायी शौचालय निर्माण भइसकेका छन्। यस वर्षको शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न 4,000 विदेशी साधु सन्तका साथै 8 लाख भन्दा बढ़ी दर्शनार्थी आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ। कोषका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी,
साधु सन्तहरूको आगमन अलिक बढी नै हुन्छ भन्ने हामीलाई अपेक्षा गरेका छौँ। टोटल 4,000 चाहिँ साधु सन्त, दर्शनार्थीहरूको संख्या चाहिँ हामीले 8 लाख प्लस छ भन्ने तरिकाले व्यवस्थापन अगाडि बढ़ाएका छौँ।
शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरको 4 ढोका खुला गरिनेछन्। विभिन्न 4 स्थानबाट प्रवेश गरी दर्शनार्थीहरूले पशुपतिको पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो।
4 शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट प्रवेश गरी 64 शिवलिङ्ग मार्ग हुँदै मन्दिर प्राङ्गणभित्र प्रवेश गर्ने र मूलभट्ट निवास पूर्वी बाहिरी दक्षिण ढोका हुँदै फर्कने व्यवस्था मिलाउने, भक्तपुर, ललितपुर, कोटेश्वर, तीनकुने एयरपोर्ट, तिलगंगा क्षेत्रबाट आउने दर्शनार्थीहरूका लागि तिलगंगा पर्यटक काउन्टरबाट प्रवेश गरी राम मन्दिर, आर्यघाट हुँदै मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गराई र सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइनेछ। त्यसै गरेर जोरपाटी, कपन, महाङकाल, चाबैल तर्फबाट आउने भक्तजनहरूका लागि मित्र पार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने र पश्चिम मूल ढोकाबाट फर्किने व्यवस्था मिलाइनेछ। त्यसै गरेर रातो पुल, कालो पुल, चाबैल, सिफलबाट आउने दर्शनार्थीहरूको लागि जयबागेश्वरी मन्दिर अगाडिको मच्छिन्द्र गणेश अन्नपूर्ण भण्डार हुँदै भुवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शंकराचार्य मठ पूर्वतर्फको आकाशे पुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई ड्यामबाट दर्शन गराउने र पश्चिम मूल ढोकाबाट फर्किने व्यवस्था मिलाइन्छ।
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र सभ्य बनाउन मूल समारोह समितिका साथै विभिन्न विषयगत उपसमितिहरू पनि तयारीमा जुटेका छन्। शिवरात्रि पर्वको मेलालाई लक्षित गरी मुख्य सड़कहरूमा 3 अस्थायी आकाशी पुलको समेत व्यवस्था गरिएको छ। कोषका कार्यकारी निर्देशक जोशीका अनुसार दर्शन गर्न आउने भक्तालुहरूको लाइन व्यवस्थापनका लागि स्वयं सेवकका साथै 3 सुरक्षा निकायले सुरक्षा व्यवस्थापनको जिम्मेवारी वहन गरेको छ। सनातनदेखि चल्दै आएको विश्वका हिन्दूहरूको पर्व शिवरात्रिमा पशुपतिको दर्शनका लागि आउने स्वदेशी तथा विदेशी साधु महन्त भक्तजनका सुविधाका लागि पशुपति क्षेत्र विकास कोषले चन्दन र प्रसाद ग्रहण स्थलको पनि व्यवस्था गरेको छ। शिवरात्रिका दिन आकस्मिक स्वास्थ्य सेवा, भजन कीर्तन, नाङ्गा बाबाहरूका लागि धुनीको व्यवस्था गर्नुका साथै मेला सम्पन्न भएपछि बाबाहरूको विदाईसम्मका कार्यक्रम कोषले तयार गरेको छ। सबै नेपालीको आस्थाको केन्द्रको रूपमा परिचित पशुपतिनाथ क्षेत्रमा शिवरात्रि पर्वका दिन लाग्ने मेला थप व्यवस्थित बन्न सके त्यस दिन दर्शन गर्न जानेहरूले सहज महसुस गर्न सक्नेछन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सरकारले चालू आर्थिक वर्ष 2082-83 को 7 महिनामा 6 खर्ब 69 अर्ब रूपियाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म 6 खर्ब 69 अर्ब 32 करोड़ 94 लाख रूपियाँ राजस्व संकलन भएको हो। राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा 3.45% बढ़ी हो। गत आर्थिक वर्षको माघ मसान्तसम्म 6 खर्ब 42 अर्ब 45 लाख 39 हजार रूपियाँ राजस्व संकलन भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा हिजो सम्पन्न भएको निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले 2/3 बढ़ी सीट जितेको छ। अधिकांश क्षेत्रको मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका 300 सीट मध्ये 209 भन्दा बढ़ी सीटमा जीत हासिल गरेको छ। यस नतिजा सँगसँगै बीएनपीका प्रमुख तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। 17 वर्षको निर्वाचन र दर्जनौं अदालती मुद्दाहरू खेप्नुभएका 60 वर्षीय रहमान प्रभावशाली जिया परिवारका सदस्य हुनुहुन्छ। उहाँका बुवा जियाउर रहमान बंगलादेशका पूर्व राष्ट्रपति एवं आमा बेगम खालिदा जिया पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। दुवैले यसअघि बंगलादेशको नेतृत्व गरिसक्नु भएको छ। विपक्षी जमात ए इस्लामिक पार्टीले भने बीएनपी नेतृत्वको सरकारले धाँधली गर्न सहयोग पुर्याउने उद्देश्यले लाखौं नक्कली मतदाताहरू सम्मिलित फर्जी मतदाता सूची तयार पारेको आरोप लगाएको छ। बंगलादेशमा बिहिबार सम्पन्न भएको निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले 2/3 बढ़ी सीट हात पारेको हो। फ्रान्स र स्पेनमा आएको शक्तिशाली आँधीका कारण 3 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। भारी वर्षा र तीव्र हावाका कारण हवाईजहाज रेल र डुंगा सेवा रद्द भएको थियो। फ्रान्सको दक्षिणी भाग स्पेनको उत्तर र पोर्चुगलका केही क्षेत्रमा यातायातमा अवरोध भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082/83 7 महिनासम्ममा सरकारको आमदानी र खर्च दुवै कमजोर भएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारको आमदानी वार्षिक लक्ष्यको 44 र खर्च वार्षिक लक्ष्यको 40% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि 19 खर्ब 64 अर्ब 11 करोड़ बजेट विनियोजन भएकोमा माघ मसान्तसम्ममा 8 खर्ब 1 अर्ब 37 करोड़ 49 लाख रूपियाँ मात्र खर्च भएको छ। यो खर्च वार्षिक विनियोजनको 40.8% बराबर हो। यस अवधिमा चालू शीर्षकमा 47.62% अर्थात 5 खर्ब 62 अर्ब 37 करोड़ 15 लाख बराबर खर्च भएको छ। 7 महिनाको अवधिमा पूँजीगत शीर्षकमा 15.62% अर्थात 63 अर्ब 72 करोड़ 99 लाख खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च 46.71% अर्थात 1 खर्ब 75 अर्ब 27 करोड़ 35 लाख रूपियाँ मात्र रहेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 15 खर्ब 33 अर्ब 44 करोड़ 69 लाख बराबर राजस्व उठाउने लक्ष्य लिएकोमा माघ मसान्तसम्ममा 44.49% प्रगति भएको छ। हालसम्ममा 6 खर्ब 82 अर्ब 16 करोड़ 73 लाख राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका शीर्ष स्थानमा परेको छ। सो महानगरले चालू आर्थिक वर्षमा 78.11% अंक प्राप्त गरी प्रथम स्थान प्राप्त गरेको छ। त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ। विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले 76.33% अंक प्राप्त गरेको छ। चितवनको भरतपुर महानगरपालिकाले 68.08% अंक प्राप्त गरेको छ। पर्साको वीरगंज महानगरपालिकाले 54% अंक प्राप्त गरेको छ। त्यसै गरी कास्कीको पोखरा महानगरपालिकाले 58.76 अंक प्राप्त गरेको छ। मूल्यांकनका आधारमा काठमाडौँ महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ। उसले 44.97% अंक प्राप्त गरेको छ। यस आधारमा काठमाडौँका कुल 11 स्थानीय तहमध्ये शीर्ष स्थानमा नागार्जुन नगरपालिका परेको छ। उद्योग संगठन मोरङले इण्डस्ट्रीज एक्सपीरियन्स जोन, बिजनेस इन्क्युबेसन सेन्टर र भर्चुअल प्लेटफर्म viratbazar.com सञ्चालनमा ल्याएको छ। तीनवटै प्लेटफर्मले उद्योगहरूको प्रवर्धन, नव प्रवर्धन प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उद्योग संगठन मोरङले जनाएको छ। सञ्चालनमा आएका तीनै निकायहरूको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत, विभागकी निर्देशक विष्णुमाया भट्टराई लगायतको प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गरेको भएको छ। बाजुरामा उत्पादन भएको कफीले बजार नपाउँदा स्थानीय कृषकहरू चिन्तित भएका छन्। बढीमालिका नगरपालिका चारका रिला र अलेना क्षेत्रमा उत्पादन हुँदै आएको कफीको बजारीकरण नहुँदा किसानहरू समस्यामा परेका हुन्। रिलाका कृषक कृष्ण शाहले हाल करिब 40 बोटले उत्पादन दिइरहे पनि बजार नहुँदा पाकेको कफी बोटमै झर्न थालेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्सको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। थाइल्याण्डमा शुक्रबारदेखि शुरू भएको राइजिङ स्टार्सको पहिलो खेलमा नेपाली टोलीले पाकिस्तानको एक टोलीसँग 30 रनले पराजित भएको हो। 138 रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 107 रन मात्र बनाउन सक्यो। ओपनर बिन्दु रावलले सर्वाधिक 39 रन बनाउनु बाहेक अरू ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कविता कुवर 18 र सीता राणा मगर 19 रनमा अवजित रहे। कप्तान पूजा महतोले 11 रन बनाइन्। सम्झना खड्काले 6 रन बनाउँदा कविता जोशी 0 रनमै आउट भइन्। पाकिस्तानी अनुसा नासिरले 3, मोनिना रियातले 2 र आहिदा अख्तरले 1 विकेट लिए। बैंकक स्थित टे थाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पाकिस्तान ए टोलीले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 137 रन बनाएको थियो। नेपालले समूचरणको दोस्रो खेल आइतबार युएसँग र अन्तिम खेल मंगलबार भारत एसँग खेल्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज तराईका केही स्थानहरूमा मध्याहसम्म हुस्सु कुहिरो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागमा बादल लाग्नेछ भने बाँकी पहाड़ी र हिमाली भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त भरे साँझ 5:54 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन। देशलाई निकास दिन आगामी निर्वाचनमा सक्रियतापूर्वक भाग लिन प्रधानमन्त्रीको सबैमा आग्रह। फागुन 21 हुने निर्वाचनका लागि भोलिसम्म सबै मतपत्रका छपाई सम्पन्न हुने जनक शिक्षा सामग्री लिमिटेडद्वारा जानकारी। महाशिवरात्रीलाई लक्षित गर्दै पशुपतिनाथ क्षेत्रको सबै तयारी अन्तिम चरणमा र संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीलाई 2/3 भन्दा बढ़ीको बहुमत। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।